السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آج کا ہمارا ٹاپک ہے امامت کے مسائل. پیج نمبر 66. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه آمین یا رب العالمین. الحمدللہ، اللہ تعالیٰ کا شکر احسان ہے کہ ہم ابھی تک یہاں پہنچ گئے ہیں، یہاں تک، اور اللہ کرے کہ آگے بھی ہمارا سلسلہ یہ چلتا رہے، اور اللہ تعالیٰ ہم سب کو استقامت دے. جو بھی لوگ، چاہے وہ آن لائن ہو یا جو ڈائریکٹ سن رہے ہیں یا کر رہے ہیں، سبھی کو اللہ تعالیٰ استقامت عطا کرے، اور اللہ کرے کہ ہمارا شمار ان لوگوں میں ہو جن کے لیے حدیث میں ہمیں خوشخبری ملتی ہے کہ جو بھی اللہ کی راہ میں نکلتا ہے، یعنی علم کی تلاش میں نکلتا ہے، تو اللہ سبحانہ و تعالیٰ اس کے لیے جنت کا راستہ آسان کر دیتے ہیں. اللہم ربنا جعلنا منہم، اللہ تعالیٰ ہمیں ان لوگوں میں سے بنائے. اور دراصل اللہ تعالیٰ جنت کا راستہ کیوں آسان کرتے ہیں؟ کیونکہ جب انسان علم حاصل کرے گا تو اسے معلوم ہوگا کہ کیا ثواب ہے اور کون سے کام کرنے میں تکلیف ہونے والی ہے. کون سے کام کریں گے تو اللہ سبحانہ تعالیٰ راضی ہو سکتا ہے، اور کون سے کام کریں گے تو اللہ سبحانہ تعالیٰ ناراض ہوگا. تو انسان جب یہ جان لیتا ہے تو اس لحاظ سے پھر وہ نیک کام کرنے میں پہل کرتا ہے، اور جب اس کو یہ بات معلوم ہوگی کہ کون سے کام میں اجر زیادہ ہے، تو لہٰذا وہ زیادہ پروفٹ، یعنی جہاں سے اس کو زیادہ نفع مل سکتا ہو، زیادہ اجر مل سکتا ہو، وہی کام وہ پہلے کرے گا. تو اس طرح سے پھر جنت کا راستہ خود بخود آسان ہو جاتا ہے. تو آئیے دیکھتے ہیں کہ آج ہم کون سی احادیث پڑھتے ہیں، یا کون سی احادیث کا ہم مطالعہ کریں گے جو اللہ کے رسول صلی اللہ علیہ وسلم نے ہماری رہنمائی کے لیے فرمائی ہیں امامت کے مسائل میں. جیسے کہ ہم سبھی جانتے ہیں کہ اسلام کا جو مزاج ہے وہ یکجہتی والا مزاج ہے، کہ سب کو ایک جگہ جمع کیا جائے اور پھر اس پر کوئی نہ کوئی ایک ذمہ دار، کوئی امیر اس پر مقرر کیا جائے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے تنہا کام کرنے والے کو ناپسند فرمایا. آپ نے فرمایا کہ اگر تین لوگ ہوں تو وہ ٹیم بنا لے اور کسی ایک کو اپنا امیر مقرر کر لیں. اسی بنا پر ہم دیکھتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم جب بھی وہاں سے نکلتے مدینہ سے، تو کسی نہ کسی کو اپنے پیچھے اپنا قائم مقام امیر بناتے تھے، گورنر. یا جب بھی آپ نے کہیں اور بھیجے لوگ، جب مسلمانوں کی حکومت قائم ہو گئی، جیسے کہ یمن، اکثر ہم دیکھتے ہیں کہ جو معاذ بن جبل رضی اللہ تعالیٰ عنہ سے احادیث مروی ہیں، تو سب سے پہلے آپ نے معاذ بن جبل رضی اللہ تعالیٰ عنہ کو یمن کا گورنر بنا کر بھیجا تھا. بعد میں ایک اور علاقے میں علی رضی اللہ تعالیٰ عنہ کو بھیجا. جب مکہ فتح ہوا تو وہاں پر آپ نے کسی کو امیر مقرر کیا، گورنر مقرر کیا. تو بہرحال، چاہے نماز ہو یا روزہ ہو یا حج ہو، روزے میں بھی ہم دیکھتے ہیں کہ جب ہم تراویح پڑھتے ہیں تو کوئی نہ کوئی ایک امام ہوتا ہے. اسی طرح سے حج، پہلا حج جب اللہ کے رسول صلی اللہ علیہ وسلم نے پہلے حج کے لیے بھیجا صحابہ اکرام کو، جو کہ 9 ہجری میں ہوا تھا، تو اس میں ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو آپ نے حج کا امیر مقرر کیا. اسی طرح ہم دیکھتے ہیں کہ ہر معاملے میں، جب بھی کوئی سفر بھی ہوتا تو اس وقت بھی اللہ کے رسول صلی اللہ علیہ وسلم کسی ایک کو امیر مقرر کر دیتے تھے. تو لہٰذا نماز میں بھی دراصل یہ جو امامت ہے، تو یہ اسی کی پریکٹس ہے کہ ایک امام کو سب فالو کریں. اور یہ دن بھر میں 5 دفعہ ہم کو پریکٹس کروائی جاتی ہے کہ امام کو فالو کریں، تاکہ جو ہمارا مین امیر ہوگا، جو مسلمانوں کا خلیفہ ہوگا، مسلمانوں کا امیر ہوگا، یا مسلمانوں کا جو بھی ہم نام دیں آج کے دور میں، تو پھر اس کو فالو کرنا ضروری ہے. تو یہاں پر بتایا گیا ہے جو کرائٹیریا ہے کہ مسجد میں جو امامت کروائے گا، نماز کی جو امامت کروانے والا ہوگا، وہ سب سے زیادہ قرآن جاننے والا ہونا چاہیے، اور سب سے زیادہ سنت کا علم رکھنے والا ہو، اور ہجرت میں پہل کرنے والا، چونکہ آج کل تو ہجرت ہے نہیں. تو پھر عمر میں دیکھا جائے گا کہ عمر میں جو بڑا ہوگا، یہ لوگ امامت کے سب سے زیادہ حقدار ہیں. ویسے بھی عمر رضی اللہ تعالیٰ عنہ کے دور میں انہوں نے کہیں پر بھی گورنر مقرر کرنے کا جو کرائٹیریا رکھا تھا، اور اپنی فوج میں جو لوگوں کو وہ بھرتی کرواتے تھے، تو اس میں بھی ان کا جو کرائٹیریا تھا کہ جو زیادہ قرآن یاد کرنے والے لوگ ہوں گے ان کو پرائیورٹی دی جائے گی، اور ساتھ میں ان کا وظیفہ بھی زیادہ مقرر فرماتے تھے، قرآن کی وجہ سے. پھر جو امام آلریڈی مقرر ہے اس کی اجازت کے بغیر کسی مہمان کو یعنی کوئی نئے آنے والے کو امامت نہیں کروانی چاہیے. ویسے بھی یہ ادب کے خلاف بھی بات ہے اور حدیث سے بھی ہم کو پتہ چل گیا. اور اسی بنا پر کہا جاتا ہے کہ اگر کسی کی کوئی کرسی ہو جہاں پر کوئی بڑے لوگ بیٹھتے ہوں, جیسے کوئی ٹیچر کی کرسی ہو یا اسی طرح سے کہیں پر بھی, تو بغیر اجازت کے اس چیئر کو بھی استعمال نہیں کرنا چاہیے. یہ بھی سوئے ادب میں آتا ہے اور غیر اخلاقی حرکت کہلاتی ہے. عن ابی مسعود رضی اللہ تعالیٰ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم یؤم القوم اقرؤہم لکتاب اللہ فإن کانوا فی القراءۃ سواء فألمهم بالسنة فإن كانوا في السنة سواء فأقدمهم هجرة فإن كانوا في الهجرة سواء فأقدمهم سنا ولا يؤمن رجل الرجل في سلطانه ولا يقعد في بيته إلا تكريمته إلا بإذنه رواه أحمد ومسلم. أبو مسعود رضي الله تعالى عنه کہتے ہیں رسول الله صلى الله عليه وسلم نے فرمایا لوگوں کی امامت وہ شخص کرائے جو کتاب اللہ کا سب سے بہتر پڑھنے والا ہو, اگر قرآت میں لوگ برابر ہوں تو سنت کا زیادہ جاننے والا ہو, اگر اس میں بھی برابر ہوں تو پھر جس نے پہلے ہجرت کی ہو اگر لوگ اس میں بھی برابر ہوں تو پھر اس عمر میں سب سے بڑا امامت کروائے. امامت کے لیے مقرر آدمی کی جگہ کوئی دوسرا آدمی بلا اجازت امامت نہ کرائے, نہ ہی کوئی آدمی کسی کے گھر میں بلا اجازت اس کی مسند پر بیٹھے. یہ مسلم کی روایت ہے. آپ کو یاد ہوگا کہ حذیفہ بن یمان تھے اور انہوں نے کسی لڑکے کو یعنی جو کہیں بازار میں بکنے کے لیے آیا تھا بطور غلام کے, تو گھوم پھر کر واپس انہی کے پاس آ گیا تھا اور انہوں نے خرید لیا تھا. اس کا نام سالم تھا. جب انہوں نے اسے خرید لیا اور جب انہوں نے اسلام قبول کیا تو ساتھ میں وہ لڑکے نے بھی اسلام قبول کر لیا اور اسی بنا پر بہت مشہور بھی ہوئے بعد میں وہ صحابی سالم مولا حذیفہ, یعنی حذیفہ رضی اللہ تعالیٰ عنہ کے غلام سالم ان کا نام تھا. تو وہ کہتے ہیں کہ جب میں حذیفہ بن یمان کے ساتھ مکہ گیا تو وہاں پر میں نے اللہ کے رسول سے کچھ چیزیں سیکھ لیں اور جب اللہ کے رسول صلی اللہ علیہ وسلم مدینہ آئے تو وہاں پر بھی سیکھ لیں, اور اسی بنا پر ان کو سب سے زیادہ قرآن یاد تھا. تو اللہ کے رسول صلی اللہ علیہ وسلم سے انہوں نے جو قرآن سیکھا تھا اس بنا پر اور ویسے بھی جو قرآن سیکھا تھا اس بنا پر, راستے میں وہ کہتے ہیں کہ جب ہم راستے میں جانے لگے حالانکہ میں غلام تھا اور میں سب سے کم عمر بھی تھا چھوٹا تھا, اس کے باوجود میں امامت کرواتا تھا جبکہ میرے والد بھی میرے ساتھ میں تھے یا کچھ بڑے لوگ بھی ساتھ میں تھے اگر والد نہ بھی ہوں تو تب بھی میں امامت کروایا کرتا تھا. تو اس سے کیا پتہ چلتا ہے کہ جس کو قرآن سب سے زیادہ یاد ہوگا وہ امامت کا سب سے زیادہ مستحق ہے. تو یہ ہمارا دین دراصل ہمیں یہ اخلاق اور یہ آداب سکھاتا ہے کہ کسی کی بھی عزت, اس کا احترام, اس کا اکرام اگر وہ جس عہدے پر ہے اس حساب سے کیا جائے گا. اسی بنا پر آپ نے دیکھا ہوگا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم جب آپ کے پاس عدی بن حاتم, تو اللہ کے رسول نے انہیں اپنے برابر یا تو جو آپ کا گدا تھا اس پر بٹھایا, یا بعض روایت سے پتہ چلتا ہے کہ آپ نے اپنی چادر بچھا دی تھی ان کے بیٹھنے کے لیے, اور آپ نے یہ بھی فرمایا کہ لوگوں کو ان کے جو عہدے ہیں اس حساب سے ان کی عزت کرو, کیونکہ جس کا جو عہدہ ہے ان کو اس حساب سے اس کی عزت اور احترام دینا چاہیے, اکرام دینا چاہیے. تو جو امام ہے اس میں بھی وہی شخص امامت کروائے جو سب سے زیادہ قرآن کا جاننے والا ہو, اگر قرآن سب کا برابر ہوگا تو جو سنت کا سب سے زیادہ جاننے والا ہو, اگر اس میں بھی سب لوگ برابر ہوں تو پھر جس نے پہلے ہجرت کی ہو, اور پھر اس میں بھی سب برابر ہوں تو اب جو عمر میں زیادہ بڑا ہوگا پھر وہ امامت کروائے. اور اسی بنا پر کہ امامت کے لیے جس کو مقرر کیا گیا ہے اس کی جگہ کوئی دوسرا آدمی اس وہاں پر امامت نہ کروائے جب تک کہ اس کی اجازت نہ لے لے, اللہ یہ کہ کوئی مجبوری. جیسے مثال کے طور پر بعض اوقات آپ نے دیکھا ہوگا کہ یہاں پر مسجدوں میں فجر کی نماز کے وقت کوئی اور پڑھا دیتا ہے, تو چونکہ انتظار کرتے رہتے ہیں لیکن جب امام نہیں آتے ہیں کسی بنا پر, کوئی مجبوری ہے, کچھ اٹک گئے ہیں, کوئی کہیں رش ہے یا کہیں گاڑی خراب ہو گئی ہے, تو امام اگر مسجد تک نہیں پہنچ سکے تو اس صورت میں جو مسجد میں رہنے والے جو لوگ ہیں یعنی جو آ چکے ہیں نمازی, اس میں سے کوئی امامت کروا دیتا ہے. تو مجبوری کی بات الگ ہے, ادر وائز بغیر امام کی مرضی کے اس کی جگہ امامت نہ کروائی جائے. اور اسی طرح سے جو اسپیشل کرسی ہوتی ہے کسی کی, اگر گھر میں جیسے ڈائننگ ٹیبل پر پہلے سے مخصوص ہو کے والد جہاں بیٹھتے ہوں تو اس کرسی کو استعمال نہیں کرنا چاہیے, یا گھر کے کوئی بڑے جہاں پر بیٹھتے ہوں تو اس کو بلا اجازت استعمال نہیں کرنی چاہیے, और इसी के अंडर में फिर ये बातें आती हैं जो अखलाक सिखाया गया है हमें कि किसी की कुर्सी पर बगैर उसकी इजाजत के, किसी की जगह पर उसकी बगैर इजाजत के नहीं बैठना चाहिए। ये गैर अखलाकी हरकत है। इसी तरह नाबीना आदमी बिला कराहत इमामत करा सकता है। अन अनस रजी अल्लाह तआला अन्हु अन नबी सल्लल्लाहु अलैहि वसल्लम अस्तखलफ इब्न उम मक्तूम या उम अन्नास वहु अअमा रवाहु अहमद व अबू दाऊद हदीस सही। ये इब्न उम मक्तूम कौन थे रजी अल्लाह तआला अन्हु? नाबीना सहाबी थे। और क्या खास वाकये इनसे जुड़ा हुआ है? जी, कि इनको ये जब आए थे इस्लाम के बारे में मालूमात करने, तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इनको थोड़ी देर रुकने के लिए कहा, या आपने थोड़ा सा अंदाज आपका इतना अच्छा शायद ना हो जिसकी बिना पर अल्लाह ताला को ये बात पसंद नहीं आई, और अल्लाह ताला ने फौरन सूरत नाजिल फरमा दी और बस वतवल्ला कि मुंह फेरा और तुर शुरू हुआ इस बिना पर कि वो अंधा उसके पास आया, अंजाअहुल आमा। तो ये वही सहाबी की बात हो रही है, इब्ने उम्मे मक्तूम रदी अल्लाह ताला अन्हु थे और ये नाबीना थे। इसी बिना पर सहाबी के बारे में जो डेफिनेशन है सहाबी की, कि वो सहाबे कराम जो ईमान लाए और जिनका इंतकाल भी ईमान पर हुआ और जिन्होंने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को देखा, तो वो सहाबी कहलाएंगे। तो फिर मसला ये पैदा हुआ कि अच्छा, जो लोग नाबीना थे और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ थे, तो क्या फिर वो सहाबी नहीं कहलाएंगे? तो फिर इस बिना पर उसकी डेफिनेशन को थोड़ा सा चेंज किया गया और कहा गया कि वो लोग जो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में मौजूद थे, ईमान लाए और मौत भी ईमान पर हुई उनकी, और जिन्होंने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का साथ पाया, उनके साथ रहे हों, तो वो सहाबी कहलाएंगे। ठीक है, तो ये भी सहाबी थे, अब्दुल्ला बिन उम्मे मक्तूम रदी अल्लाह तआला अन्हु। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम इनको दरअसल अपने पीछे गवर्नर मुकर्रर करके गए थे और आपकी गैर मौजूदगी में इन्होंने इमामत की थी। तो अनस रदी अल्लाह तआला अन्हु से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इब्ने उम्मे मक्तूम रदी अल्लाह तआला अन्हु को मदीना में अपना नायब मुकर्रर फरमाया। वो लोगों को नमाज पढ़ाया करते थे हालांकि वो नाबीना थे। तो इससे क्या पता चलता है कि आंखों की बिनाई कोई मानी नहीं रखती, किसी को बिनाई है किसी को ना है, नहीं हो, अगर वो इमामत कराना चाहे तो वो करवा सकता है। इसी बिना पर आपने देखा होगा कि बड़े बड़े जो स्कॉलर्स हैं, बड़े बड़े उलमा, आपको शायद मालूम होगा कि जो हज का खुतबा जो देते हैं, कई साल हर साल से कई साल गुजर चुके हैं, तकरीबन 20-22 साल गुजर चुके हैं, 20-22 साल से हज का खुतबा देने वाले इमाम ये दरअसल नाबीना है। और इस्लाम में ऐसे कई बड़े बड़े स्कॉलर्स, मुहद्दिसीन, फुकहा, मुफस्सरीन गुजरे हैं कि जिन लोगों ने अपनी पूरी जिंदगी इसमें लगा दी और नाबीना होने के बावजूद माशाल्लाह वो हाफिज कुरान थे, हदीस के याद करने वाले थे, मुहद्दिसीन थे और फिक्स के भी इमाम गुजरे हैं। अब आप बताएं कि कैसे उन लोगों ने सीखा होगा। और माशाल्लाह वाकई में जब अल्लाह ताला कोई एक चीज नहीं देता है इंसान को तो दूसरी चीजें उनको ज्यादा दे देता है। तो ऐसे नाबीना लोग आपने देखा होगा कि इनको सेंस बहुत ज्यादा होता है। तो यहां पर बहुत बड़ी बात है कि नाबीना थे लेकिन उसके बावजूद भी अल्हम्दुलिल्लाह अल्लाह ताला ने उनसे इमामत का फरीजा अदा करवाया। इमाम की पूरी पूरी इक्तदा करना वाजिब है। इक्तदा का मतलब होता है पैरवी, यानी जैसे इमाम करें वैसे ही करना जरूरी है। अन अनस रदी अल्लाह ताला अन्हु अन नबी सल्लल्लाहु अलैहि वसल्लम قال انما جعل الامام ليؤتم به فلا يركع حتى يركع ولا ترفع حتى يرفع رواه البخاري। अनस रदी अल्लाह ताला अन्हु से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इमाम इसीलिए मुकर्रर किया गया है कि उसकी मुकम्मल पैरवी की जाए, लिहाजा जब तक वो रुकू में ना जाए तुम भी रुकू में ना जाओ और जब तक वो ना उठे तुम भी ना उठो। तो यहां पर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम खासतौर से ताकीद फरमा रहे हैं कि इमाम की ही पैरवी की जाए और जब इमाम रुकू में चला जाए फिर जाना है रुकू में, जब वो रुकू से उठे तब उसके बाद उठना है। अगर जो कोई उससे पहले पहल करना चाहेगा तो उसके लिए फिर वईद भी सुनाई गई है और मना किया गया है, आगे हम पढ़ेंगे हदीस में। तो लिहाजा जब इमाम अल्लाह अकबर कहे तभी उसके बाद हम जो भी हमें करना है, चाहे रुकू हो या सजदे हो या फिर खड़े होना हो। اسی طرح سے مسافر مقیم کی امامت کرا سکتا ہے، مسافر مطلب جو راستے میں ہے اور مقیم جو اپنے گھر ہی میں، اپنے شہر میں جو موجود ہے. اب کیسے ہوگا بھلا، مسافر مقیم کی امامت کیسے کروا سکتا ہے؟ کیونکہ آپ دیکھیں کہ مسافر کی نماز تو قصر ہو جاتی ہے، چار کی دو ہو جاتی ہے، ہے نا؟ تو اب بھلا وہ جو رہنے والے لوگ ہیں ان کی امامت کیسے کروائے گا، کیونکہ رہنے والوں کو تو چار پڑھنا ہے اور مسافر کو دو. تو کس طرح سے دیکھتے ہیں؟ ان عمران بن حسین رضی اللہ تعالیٰ عنہ قال ما سافر رسول اللہ صلی اللہ علیہ وسلم الا صلى ركعتين حتى يرجع وانه اقام بمكه زمن الفتح 18 ليله يصلي بالناس ركعتين ركعتين الا المغرب ثم يقول يا اهل مكه قوموا فصلوا ركعتين اخرتين فان قوم سفر. رواه احمد. عمران بن حسین رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ہمیشہ سفر میں گھر واپس آنے تک نماز قصر ادا فرمائی. فتح مکہ کے موقع پر آپ صلی اللہ علیہ وسلم 18 دن مکہ میں ٹھہرے رہے اور مغرب کے سوا لوگوں کو دو دو رکعتیں پڑھاتے رہے. خود سلام پھیرنے کے بعد لوگوں سے فرما دیتے، اے مکہ والو، اٹھ کر باقی نماز پوری کر لو، ہم مسافر ہیں. سبحان اللہ، اس ایک حدیث سے کتنی باتیں پتہ چل گئیں. آپ دیکھیں مسند احمد کی حدیث ہے یہ. اس حدیث سے پتہ چلا کہ اللہ کے رسول 18 دن مکہ میں رہے، تو اس سے پتہ چلتا ہے کہ سفر کی جو مدت ہے 18 دن ہے، 18 دن، یا بعض روایت سے پتہ چلتا ہے 19 دن. ٹھیک ہے، 18 اور 19 دن کے لیے اگر کوئی جا رہا ہو تو وہ سفر میں قصر ہی کرے گا. اور اسی طرح سے ایک اور بات پتہ چلتی ہے کہ اللہ کے رسول مسافر تھے لیکن آپ نے امامت کروائی، تو آپ اپنی 2 رکعت پڑھ کر سلام پھیر دیتے تھے اور باقی پوری نماز جو مقتدی تھے وہ خود سے پوری کر لیتے تھے، یعنی 2 رکعت وہ لوگ پڑھ کر پھر سلام پھیر دیتے تھے، اس طرح سے اپنی نماز پوری کر لیتے تھے. تو بات امید ہے سمجھ میں آ گئی ہوگی. بعض اوقات آپ نے دیکھا ہوگا نا کہ جیسے ہم لوگ جاتے ہیں مکہ یا راستے میں کہیں ہوتے ہیں، اس صورت میں پھر کیا کیا جائے کہ اگر کوئی مسافر ہو اور وہ نماز پڑھا رہا ہو تو وہ اپنی نماز آدھی پڑھ کر ہٹ جائے گا اور جو مقیم ہوں گے وہ پوری کر لیں گے. اور اگر کوئی مقیم نماز پڑھا رہا ہے اور اس کے پیچھے مسافر نماز پڑھ رہا ہے تو اس صورت میں مسافر اپنی 2 رکعت کمپلیٹ کر کے سلام پھیر دے گا، جو 4 رکعت والی نماز ہے، کیونکہ مغرب میں تو پوری پڑھنی ہے نماز اور فجر میں بھی آپ کو 2 سنت 2 فرض دونوں پڑھنی ہے. تو اس طرح کا معاملہ ہے. اگر 7 یا 8 سال کا بچہ باقی لوگوں کی نسبت زیادہ قرآن جانتا ہو تو امامت کا زیادہ حقدار ہے. ان عمر بن سلم الجرمی رضی اللہ تعالیٰ عنہ قال كان يمر علينا ركبان فنتعلم منهم القرآن فأتى أبي النبي صلى الله عليه وسلم فقال ليؤمكم أكثركم قرآنا فجاء أبي فقال إن رسول الله صلى الله عليه وسلم قال ليؤمكم أكثركم قرآنا فنظروا فكنت اكثرهم قرانا فكنت اعمهم وانا ابن 8 سنين. رواه النسائی. عمرو بن سلمہ جرمی رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ ہماری بستی سے سوار گزرا کرتے اور ہم ان سے قرآن سیکھا کرتے تھے. ایک دفعہ میرے والد نبی اکرم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے تو آپ نے ارشاد فرمایا، تم میں سے جسے قرآن زیادہ آتا ہو اسے امامت کروانی چاہیے. چنانچہ میرے والد واپس آئے تو کہنے لگے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ہے، امامت وہ کرائے جسے قرآن زیادہ یاد ہو. چنانچہ سب لوگوں نے دیکھا مجھے سب سے زیادہ قرآن یاد تھا، اس لیے میں ان کی امامت کرواتا تھا. اس وقت میں 8 سال کا تھا. سوچیں ذرا، نسائی کی حدیث ہے یہ اور علامہ البانی نے اس حدیث کو صحیح قرار دیا ہے. اس سے آپ اندازہ لگائیے، اب اگر یہ بات پتہ چل جائے سارے لوگوں کو، یہ حدیث پڑھ لیں تو کیا ہو. ہمارے یہاں پر تو بچوں کو پہلی صف میں نہیں کھڑے رہنے دیا جاتا ہے، کو جائیے کہ وہ امامت کروائیں. تو کوئی بات نہیں، امامت کروائی جا سکتی ہے اگر قرآن زیادہ یاد ہے بچے کو. تو لہٰذا بچوں کو نماز میں بھی آگے کھڑے رہنا کرنا چاہیے تاکہ ان کو پہلی صف کی عادت بچپن سے ہو جائے انشاءاللہ. اسی طرح عورتوں کی امامت کروا سکتی ہے. عورت کو لیکن امامت کرواتے وقت پہلی صف کے اندر وسط میں، یعنی مڈل میں کھڑا ہونا چاہیے. یعنی عورت جب امامت کروائے گی تو وہ امام کی طرح آگے نہیں کھڑے رہے گی کہ اس کے پیچھے سب لوگ صف بنائیں، नहीं, बल्कि औरत अगर इमामत करवाती है तो वह उसी सफ में खड़ी रहेगी, बीच में खड़ी रहेगी, उसके आजू बाजू दोनों तरफ सफ बनेगी। अन आयशा रदी अल्लाह तआला अन्हा अन्हा अमत्तहुन्ना फकानत बैनहुन्ना फी सलाति मक्तूबा तवाहुद दार कुतनी। और यह हदीस से पता चलता है कि आयशा रदी अल्लाह तआला अन्हा से रिवायत है कि वो फर्ज नमाज में औरतों को इमामत कराती थी और सब के अंदर खड़ी होती थी। ये दार कुतनी की रिवायत है। असल में एक और हदीस से पता चलता है, उम्मे वरका बिन नौफिल रदी अल्लाह तआला अन्हा थी और इनको दरअसल क़िराअत का बहुत ज्यादा शौक था और इन्होंने स्पेशल अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से परमिशन ली थी। तो अल्लाह के रसूल ने उनके लिए एक मौज़न भी मुकर्रर किया था और वो मौज़न उनके घर पर जाकर अजान देता था और ये आसपास की और घर की ख़वातीन को खुद नमाज पढ़ाया करती थी। लेकिन औरत जब नमाज पढ़ाएगी तो सफ के बीच में खड़ी रहेगी, आगे नहीं। और एक और बात खासतौर से आप लोग नोट कर लें कि औरत औरत की इमामत करवा सकती है, औरत मर्दों की इमामत नहीं करवा सकती। ये बात जहन में रहनी चाहिए, क्योंकि कुछ साल पहले जो वाकया पेश आया था आपको याद होगा, क्या नाम था, असरा नोमानी। जी, असरा नोमानी के बारे में आता है कि चर्च में उसने नमाज पढ़ाई थी और मर्दों और औरतों की दोनों की इमामत करवाई थी और जुमे का खुतबा भी दिया था। तो ये सब दरअसल गैर मुस्लिमों की साजिशें हैं कि किसी तरह से इस्लाम को बदनाम करने के लिए, इस्लाम में फिरकावारियत के लिए, या इस्लाम में और मजीद ग्रुप्स पैदा करने के लिए नए नए शोशे वो लोग छोड़ते रहते हैं। और जो इसी तरह के ऐसे कमज़ोर ईमान वाले या इस तरह के लोग हैं जो सिर्फ इस्लाम का लिबादा ओढ़े हुए हैं और इस्लाम का एक मजाक उन्होंने बना लिया है, तो वो लोग इनके हाथों का खिलौना बने होते हैं। इन्हें दीन वीन तो कुछ मालूम नहीं होता, बस कुछ ना कुछ करने चले हैं ताकि एक तो मीडिया कवरेज बहुत ज्यादा मिल जाता है, ऐसी चीजों से देखा होगा ना आपने। तो रात और रात मशहूर होने का ये बहुत अच्छा तरीका है कि जो भी जरा सी भी अगर आप इस्लाम के खिलाफ या कोई सही इस्लाम के खिलाफ आप हटकर कोई बात करते हैं तो आप समझे चले गए ऐसे लोगों के हाथों में जो आपको हाथों हाथ लेंगे, आपकी जिंदगी दुनिया संवर जाएगी और आपको अच्छा ओहदा भी मिल जाएगा, मालो दौलत से भी आप खूब नवाजे जाएंगे। तो ये एक अलग ही समझें कहानी है। तो बहरहाल सिर्फ चूंकि यहां पर बात औरत की इमामत की आई थी तो इसलिए इसका जिक्र कर दिया कि औरत औरत की इमामत करवा सकती है, औरत मर्द की इमामत नहीं करवा सकती। ठीक है, इसी तरह इमाम को हल्की नमाज पढ़ानी चाहिए। हल्की का मतलब है कि बहुत तवील क़िराअत ना हो, और इसका यह भी मतलब नहीं कि अब बिल्कुल ही छोटे छोटे सूरे पढ़ाए जा रहे हों, तो ऐसा भी नहीं होना चाहिए। अन अबी हुरैरा रदी अल्लाह तआला अन्हु अन नबी सल्लल्लाहु अलैहि वसल्लम कॉल إذا صلى أحدكم للناس فليخفف فإن منهم الضعيف والسقيم والكبير فإذا صلى أحدكم لنفسه فليطول ما شاء رواه أحمد والبخاري ومسلم। أبو هريرة رضي الله تعالى عنه سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جب کوئی امام لوگوں کو نماز پڑھائے تو ہلکی نماز پڑھائے، क्योंकि नमाजियों में कमजोर, बीमार और बूढ़े सभी होते हैं। अलबत्ता जब तुम में से कोई तन्हा पढ़े तो जितनी चाहे लंबी पढ़े। सुभान अल्लाह, कितना अच्छा मैसेज है ये। हमारे यहाँ पर उल्टा हिसाब है, बाज़ोकात तन्हाई में तो छोटी छोटी सूरतें पढ़ते हैं लेकिन इमामत करवाने के लिए खड़े होते हैं तो बड़ी बड़ी सूरतें। और इसका यह मतलब नहीं कि बिल्कुल इमामत करवाते हुए बिल्कुल ही छोटी सूरतें पढ़ें, बल्कि हम देखते हैं कि मगरिब की नमाज में और फजर में अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम खासतौर से तवील सूरतें पढ़ा करते थे, क्योंकि ये वक्त ऐसा है कि इंसान उस वक्त फारिग होता है और जहन भी अलर्ट होता है। तो जो ऐसी क़िराअत नहीं, जो जहरी क़िराअत हो, तो उसमें इंसान अच्छी तरह से सूरतों का चुनाव करे, इंतखाब करे, और ऐसी सूरतें हैं जो लोगों को उनका ईमान बढ़े। तो यहां पर अल्लाह के रसूल, आप देखें कि कितना ख्याल रखा गया ना हमारे दीन में। आप देखिए हमें जो तालीम दी गई है कितनी बातों को मद्देनजर रखा गया है, कितनी बारीकियों से हर बात को बताया गया है, कोई गोशा कोई कोना नहीं छोड़ा गया। अल्हम्दुलिल्लाह हर एक का ख्याल रखा गया। इस्लाम पर चलना हर एक के लिए कंपेटेबल है, हर कोई उस पर चल सकता है आराम से, एक बूढ़े से बूढ़ा आदमी भी, ज़ईफ कमजोर नातवां बच्चा और एक ताकतवर नौजवान, जो भी, सबके लिए अल्हम्दुलिल्लाह दीन इस्लाम में आसानी है। तो आपने खासतौर से ताकीद की کہ نمازیں بہت طویل نہ پڑھائیں، کیونکہ اس میں کوئی کمزور، بوڑھے، بیمار بھی ہوتے ہیں۔ جب ہاں تم تنہائی میں البتہ نماز پڑھو، تہجد وغیرہ یا نفل نماز کوئی تم گھر میں پڑھتے ہو دن میں بھی، تو اس صورت میں کوئی مضائقہ نہیں، تم اپنی لمبی نمازیں پڑھ سکتے ہو، لیکن امامت کرواتے وقت ان باتوں کا خیال رکھا جائے۔ اسی طرح سے امام اور مقتدیوں کے درمیان اگر دیوار یا کوئی ایسی چیز حائل ہو کہ مقتدی امام کی نقل و حرکت نہ دیکھ سکے، تب بھی نماز درست ہے۔ ان عائشہ رضی اللہ عنہا قالت صلی رسول اللہ صلی اللہ علیہ وسلم فی حجرته والناس یتمون به من وراء الحجرہ، رواہ ابو داؤد، حدیث صحیح۔ عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے اپنے اعتکاف والے حجرے میں نماز پڑھائی اور لوگوں نے حجرے سے باہر آپ کی اقتداء کی۔ یہ ابو داؤد کی روایت ہے اور صحیح ہے۔ تو اس سے کیا پتہ چلتا ہے کہ اگر امام آگے کھڑے ہو اور لوگ دیوار کے پیچھے بھی ہوں تو امامت ہو جاتی ہے اور نماز بھی ہو جائے گی، لیکن اس کا یہ مطلب نہیں کہ آپ کہیں بہت دور ہوں اور یا پھر آپ کا گھر مسجد سے باہر ہو اور دیوار بھلے ہی جو ہے ساتھ میں لگی ہو، بازو میں ہو، تو اس صورت میں آپ یہ نہیں کہہ سکتے کہ آپ گھر میں نماز پڑھ لیں اور امام مسجد میں پڑھا رہے، نہیں، ایسے نہیں ہو سکتا، چونکہ آپ کا حجرہ دراصل مسجد ہی سے متصل تھا، بالکل لگا ہوا تھا۔ آپ کو یاد ہوگا نا عائشہ رضی اللہ تعالیٰ عنہ کیا کہتی ہیں طہارہ کیس میں، آپ نے پڑھا ہوگا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم اپنا سر آگے کرتے مسجد میں سے اور میں آپ کا سر دھو دیا کرتی تھی یا میں کنگھی کر دیتی تھی، تو یعنی بالکل مسجد سے لگا ہوا تھا دراصل آپ کا کمرہ یا حجرہ، تو اس صورت میں الگ بات ہے، لیکن آپ کا گھر الگ مسجد کے بازو بنا ہوا ہے تو اس صورت میں اقتداء جائز نہیں ہے، آپ کو مسجد ہی میں آنا پڑے گا، اور مسجد میں بیچ میں دیوار ہو اس کے پیچھے اگر آپ کھڑے ہیں تو اس میں کوئی مضائقہ نہیں۔ ایک آدمی فرض نماز ادا کرنے کے بعد اسی وقت کی نماز کے لیے دوسرے لوگوں کی امامت کروا سکتا ہے، یعنی اگر ایک شخص آیا تھا مسجد میں، اس نے اپنی نماز پڑھ لی جماعت کے ساتھ، اب بعد میں بہت سارے لوگ جمع ہو گئے اور امامت کروانا ہے اس کو یا کوئی اور نہیں ہے، تو وہ اس صورت میں دوبارہ نماز پڑھ سکتا ہے، کوئی بات نہیں، کیونکہ یہ دوسری نماز اس کے لیے نفل ہو جائے گی اور اس کے لیے ایکسٹرا اجر بھی ملے گا لوگوں کو امامت کروانے کا، تو اس صورت میں اس کی پہلی نماز فرض شمار کی جائے گی اور دوسری نماز اس کی نفل ہو جائے گی، سمجھیں۔ امام اور مقتدی کی نیت جدا جدا ہونے سے نماز میں کوئی فرق نہیں آتا۔ ان جابر رضی اللہ تعالی عنہ ان معاذن کان یصلی مع النبی صلی اللہ علیہ وسلم العشاء الآخرۃ ثم یرجع الی قومہ فیصلی بہم تلک الصلاۃ، متفق علیہ۔ جابر رضی اللہ تعالی عنہ سے روایت ہے کہ معاذ رضی اللہ تعالی عنہ عشاء کی نماز نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ ادا فرماتے، پھر اپنی قوم میں جا کر انہیں وہی نماز پڑھاتے تھے، یعنی وہ چاہتے تھے کہ اللہ کے رسول کے ساتھ نماز پڑھنے کا بھی اجر حاصل کریں، اور ان کا علاقہ ہو سکتا ہے کوئی دور دراز کا علاقہ ہو، وہاں سے سارے لوگ نہ آ سکتے ہوں، تو واپس جا کر اپنے علاقے کے لوگوں کی امامت بھی کرواتے تھے۔ سبحان اللہ، یعنی ہم دیکھتے ہیں صحابہ کرام کی زندگی کہ کوئی ایسا شعبہ نہیں ہے زندگی کا یا کوئی ایسا خانہ نہیں ہے نیکیوں کا جو انہوں نے خالی چھوڑا ہو، ہر جگہ سے وہ لوگ نیکی کشید کرنے والے تھے، یعنی ان کا دل چاہتا تھا کہ بس نیکیوں پہ نیکیاں کرتے جائیں، کیونکہ وہ لوگ سمجھ گئے تھے کہ دنیا کی حقیقت کیا ہے اور اصل جو باقی رہنے والی ہے وہ نیکیاں ہی ہیں، اس بات کو صحابہ کرام بہت اچھے سے سمجھ گئے تھے، اور معلوم نہیں کیوں آج ہمیں یہ بات اچھی طریقے سے سمجھ ہی میں نہیں آتی ہے، حالانکہ ہم بھی عقل رکھتے ہیں، سمجھ رکھتے ہیں، شعور رکھتے ہیں، بلکہ دیکھا جائے تو آج کل تو انٹیلیجنس یا جو ہے زیادہ ہو گئی ہے مجھے لگتا ہے، خیر اس زمانے میں بھی تھی، کوئی کمی نہیں تھی اس کی عقل کی اور شعور کی، لیکن ہم اس طرح سے سمجھتے ہیں کہ آج ہمارے پاس سورسز زیادہ ہیں، سب کچھ ہے، اس کے باوجود بھی ہم اس حقیقت کو کیوں نہیں سامنے رکھتے کہ جو بھی کچھ کرنا ہے اس دنیا میں کرنا ہے، کوئی نیکی کو ہاتھ سے نہ جانے دیں، کوئی نیکی کو ہاتھ سے نہ چھوڑیں، ہمیں اللہ کی راہ میں لگے رہنا ہے، ڈٹے رہنا ہے۔ یہ صحابہ کرام آپ دیکھیں، اگر یہ صحابہ کرام کا حافظہ اتنا تیز نہ ہوتا اور وہ اس کو یاد رکھنے کی کوشش نہ کرتے تو کیا آج یہ احادیث ہم تک پہنچ سکتی تھیں بھلا، بتائیں کتنی محنت کی ان لوگوں نے ان احادیث کو یاد کرنے کے لیے، وہ روزانہ دہرائی کرتے تھے، وہ لوگ کہتے کہ جس طرح سے ہم قرآن کی آیات کی دہرائی کرتے تھے یاد رکھنے کے لیے، اسی طرح سے ہم احادیث کی بھی دہرائی کیا کرتے تھے۔ انہوں نے راتوں میں اپنے حصے مخصوص کر دیے تھے کہ ایک حصہ عبادت کے لیے، ایک حصہ سونے کے لیے اور ایک حصہ حدیث کی دہرائی کے لیے۔ سبحان اللہ، وہ جانتے تھے کہ جو کام وہ لوگ کر کے جا رہے ہیں ان کے اجر میں کتنی طرح سے وہ بڑھتا جا رہا ہوگا، ان کا بینک بیلنس جو ہے آخرت کا، نیکیوں کا، कितना मल्टीप्लाई हो रहा होगा ना उनका अज्र, सुभान अल्लाह। चाहे सहाबे कराम हो, चाहे मुहदसिन हो, चाहे ताबेईन तबा ताबेईन हो, सल्फ सालेहीन हो, तुम लोग अच्छी तरह से समझ गए थे इस बात को। और हम तो सिर्फ फ़र्ज जो है, यानी हमारे ज़िम्मे जो फ़राइज़ होते हैं, उन फ़राइज़ की पाबंदी से भी हम जान चुराते हैं, पीछे हटते हैं। किस बात का फ़र्क नज़र आता है आपको? क्या ऐसी चीज़ है कि वो लोग इतना आगे थे और हम इतना पीछे हैं आज? क्या चीज़ की कमी लगती है? आप लोग क्या महसूस करते हैं? ईमान की ना? जी, ईमान ही की कमी लगती है। अगर ईमान होता, जितना ईमान ज़्यादा होगा उतना ज़्यादा बंदा अल्लाह ताला से करीब, नेकियों का खोगर, नेकियों में आगे बढ़ने वाला, सबकत करने वाला होगा। और जितना ईमान कमज़ोर होगा उतना ही वो पीछे जाता चला जाएगा। आपने देखा होगा ना, रास्ते में हर किस्म के मुसाफिर होते हैं, कोई बहुत तेज़ चलने वाले, कोई धीमे चलने वाले, कोई बहुत ही सुस्त रफ्तार से, सुस्त चाल से चलने वाले होते हैं, जैसे कछुए की चाल होती है, और वो पहुंच ही नहीं पाते। जैसे आपको याद होगा, वो एक बचपन में कहानी थी, हम लोगों को पता नहीं, आप लोगों को थी नहीं थी, उर्दू की किताब में, शायद थर्ड या फोर्थ की बात है, गूंगे मियाँ या मूंगे मियाँ, शायद इस वक्त मैं नाम भूल रही हूँ। तो गूंगे मियाँ इतना सुस्त चाल चलते हैं कि किसी ने उनको इन्वाइट किया अपने बच्चे की शादी में, सॉरी, किसी ने उनको इन्वाइट किया उनका बच्चा पैदा हुआ तो उसकी खुशी में, तो ये चलते रहे चलते रहे। जब पहुंचे वहां पर तो तकरीब जारी थी, तो कहने लगे कि अच्छा हुआ मैं बराबर वक्त पर पहुंच गया। तो उनको बताया गया कि आप जिस बच्चे की पैदाइश पर आपको बुलाया गया था, अब उसकी शादी है। अब आप सोचें जरा कितनी सुस्त रफ्तार से चले होंगे वो, शायद मूंगे मियाँ है या गूंगे मियाँ, पता नहीं, याद नहीं आ रहा है। बहरहाल बताना मकसद ये था कि इतना भी इंसान सुस्त ना हो नेकियों में, इतना भी इंसान पीछे न रहे नेकियों में, कुछ तो उसके अंदर जज्बा हो कंपटीशन का, सबकत का। और ये उसी सूरत में होगा जब हम अपने अपने ईमान को बढ़ाने की कोशिश करेंगे, नेकियों में सबकत ले जाने की कोशिश करेंगे, और जब नेक लोगों की सोहबत होगी तभी ये काम हो सकेगा, अदरवाइज नहीं हो सकता। तो अपने अतराफ में देखिए, अपनी कंपनी देखिए, कौन आपके साथी हैं, किसके साथ आपका उठना बैठना है। नेक लोगों के साथ है तो आप भी उनको देख कर आगे बढ़ते रहेंगे, और अगर ऐसे ही अपने जैसे एवरेज किस्म के लोगों का साथ है तो कभी भी नेकियों में आगे नहीं बढ़ सकेंगे। लिहाजा अपना सर्कल हम लोग चेंज करें और देखें, अगर नेक लोगों का है तो अल्हम्दुलिल्लाह, बहुत ही अच्छी बात है, फबीहा माशाल्लाह, और अगर नहीं है तो फिर पैदा करने की कोशिश करिए। नेक लोगों की सोहबत के बहुत सारे फायदे हैं, बहुत सारे, कोई एक फायदा नहीं है। तो बहरहाल ये एक हदीस हम लोग कर लेते हैं, उसके बाद बच्चा हुआ लेसन है वो नेक्स्ट चैप्टर के साथ हम लोग मिला लेंगे। अनमहजन बिन अदरा रज़ी अल्लाह तआला अन्हु क़ाला अतैतु नबी सल्लल्लाहु अलैहि वसल्लम व हुवा फिल मस्जिद फहदरत अस्सलातु फसल्ली व लम उसल्ली फ़क़ाला ली अला सल्लैत क़ुल्तु या रसूलुल्लाहि इन्नी क़द सल्लैतु फिर रहली सुम्मा अतैतुक क़ाला फ़इज़ा जिता फसल्ली मअहुम वज़अलहा नाफ़िला रवाहु अहमद व नसाई। महजन बिन अदरा रदी अल्लाह तआला अन्हु कहते हैं, मैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास मस्जिद में हाजिर हुआ। नमाज का वक्त हो गया तो आपने नमाज पढ़ाई और मैं बैठा रहा। आपने मुझसे दरियाफ्त फरमाया, क्या तुमने नमाज नहीं पढ़ी? मैंने अर्ज किया, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आपकी खिदमत में हाजिर होने से पहले मैंने घर में नमाज पढ़ ली थी। आपने इरशाद फरमाया, जब ऐसा मौका पाओ तो जमात के साथ भी नमाज पढ़ लो और दूसरी नमाज को नफिल बना लो। सुभान अल्लाह। तो इससे क्या पता चलता है कि अगर नमाज पढ़ भी ली है और आप कहीं गए हैं और जमात खड़ी है सामने, तो उसको भी उस मौके से भी फायदा उठा लिया जाए, उसे छोड़ा ना जाए। और ये जो दूसरी नमाज होगी नफिल होगी, इसी तरह से अगर कोई शख्स खड़ा है, समझे, अपनी नमाज वो पढ़ रहा है, जैसे मिसाल के तौर पर आपने देखा होगा यहाँ पर कॉर्निश वगैरह पर अक्सर ऐसा वाकया पेश आता है, वाकयात पेश आते रहते हैं कि आप अकेले खड़े होते हैं नमाज पढ़ने के लिए और आप नमाज पढ़ रहे थे तो साथ में लोग आना शुरू हो जाते हैं पीछे से और आपके पीछे आकर खड़े हो जाते हैं। तो भले ही आपने अपनी इनफरादी नमाज की नीयत बांधी थी, लेकिन जब लोग आना शुरू हो गए तो खुद ब खुद आप इमाम बन जाएंगे और वो लोग मुक्तदी हो जाएंगे और फिर आपको उसी हिसाब से नमाज पढ़ानी होगी, ठीक है ना? तो ये चीज भी हमें मालूम होना चाहिए। और आप देखें कि ये उसी वक्त आएगा जब हम दीन का इल्म रखेंगे, हम जानने की कोशिश करेंगे, हमें हमारे बच्चों को ये सारे मामलात, ये सारे मसाइल आने चाहिए ताकि हम जब इन हालात से दो चार हों तो हमें तरीक़ेकार मालूम हो कि हमें अब क्या करना चाहिए या पढ़ाने का तरीका कैसे हो। तो अल्लाह ताला हमें तौफीक दे और अल्लाह ताला हमारे इस काम को कबूल फरमाने। जो लोग सुनने वाले हैं, जो इस राह में जो भी मदद कर रहे हैं, अल्लाह ताला उन सब को अजर अजीम से नवाजे और ये चीज़ हमारे लिए क़यामत में हुज्जत का बायस बने कि हम अल्लाह के दीन को सीखने के लिए जो भी कोशिश कर रहे थे अल्लाह ताला अपनी राह में हमारी कोशिश कबूल फरमाए। आमीन। सुभानक अल्लाहुम्मा व बिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।